यो रेडियो नेपाल हो। अब जनार्दन मिष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको आजको बैठकमा समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। आगामी आर्थिक वर्षमा नेपालको कुल गृहस्थ उत्पादन 2.7% वृद्धि हुने विश्व ब्याङ्कको प्रक्षेपण र राजनैतिक अस्थिरता अन्त्यका लागि चुनावी वातावरण बनाउने हो भने आफू राष्ट्रपतिको पद छाड्न तयार रहेको अफगानिस्तानका राष्ट्रपति अशरफ घानीको भनाई। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सरकारले गरिरहेको काम, पछिल्लो राजनैतिक घटनाक्रम र राजनैतिक दलको विषयमा सर्वोच्च अदालतको फैसला लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। बैठकमा नेकपा एमालेका सचेतक शान्ता चौधरीले विरोधका लागि मात्रै सरकारको विरोध नगरी सरकारले देशको समृद्धि र विकासका लागि गरिरहेका राम्रा कामहरूको समर्थन गर्न सबैले सक्नुपर्ने बताउनुभयो। उहाँले मेलम्चीको पानी काठमाडौँमा ल्याउने, देश सुरुङ मार्गमा प्रवेश गराउने, भूकम्पपछि पुनर्निर्माणले तीव्रता पाएको, त्वेन विस्थापन भएको, आधुनिक सड़क निर्माण र पुल निर्माण गरेको जस्ता सकारात्मक कामको जो कोहीले समर्थन गर्नुपर्ने बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद राजेन्द्र कुमार केसीले जनताले अहिले तत्कालै निर्वाचन चाहनुभन्दा पनि आर्थिक मन्दीबाट राहत, विकास निर्माण र समृद्धि खोजिएको प्रश्न पार्नुभयो। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव प्रसाद गुरूङले सर्वोच्च अदालतबाट दल विभाजन गर्ने गरी फैसला आएकोले प्रधानमन्त्रीले 30 दिनभित्र विश्वासको मत नलिए वर्तमान सरकारको संवैधानिक हैसियतका विषयमा प्रश्न उठ्ने बताउनुभयो। विशेष समयमा जनता समाजवादी पार्टीका सांसद लक्ष्मण लाल कर्णले कोरोना महामारी र बढ़दो प्रदूषणका विषयमा गम्भीर बन्नुपर्नेतर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकको शून्य समयमा सांसद दिलेन्द्र प्रसाद बडुले प्रधानमन्त्रीले केही समय अघि आफूमाथि गम्भीर सुरक्षा खतरा रहेको र भौतिक आक्रमण हुन सक्ने भनेर दिएको अभिव्यक्तिको विषयलाई यथाशीघ्र संसदमा प्रश्न पार्न माग गर्नुभयो। सांसदहरूले कोरोना संक्रमण बढ़िरहेको विषयमा थप अनुसन्धान र थप सतर्कताका लागि भइरहेका काम कारवाहीबारे सरकारसँग जिज्ञासा राख्नुभयो। विशेष समयमा सांसदहरूले विस्तृत शान्ति सम्झौताका बाँकी काम पूरा गर्न भइरहेका काम र सत्य निरूपण तथा मेलमिलाप आयोगको हालसम्मको काम सार्वजनिक गर्न माग समेत गर्नुभएको छ। उहाँहरूले बागलुङको अस्ति फागु पूर्णिमाका दिनमा बडीगाउँ गाउँपालिकामा हिंसात्मक घटनामा नेपाली कंग्रेसका दुई कार्यकर्ताको मृत्यु भएको विषयमा अविलम्ब छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन माग समेत गर्नुभएको थियो। राष्ट्रिय सभा सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना 2078 को तयारी र भावी कार्ययोजनाका बारेमा छलफल भएको छ। समितिको सिंहदरबारमा आज बसेको बैठकमा समितिका सदस्यहरूले प्रश्नावली बनाउँदा सरल र सहज बनाउन तथ्याङ्क विभागको ध्यान आकर्षण गराउनुभयो। उहाँहरूले तथ्याङ्क संकलनका क्रममा विगतमा भएका कमी कमजोरी महसुस गर्दै तथ्याङ्कको संकलनका क्रममा कोही पनि नछुट्ने र नदोहोरिने गरी काम सम्पन्न हुनुपर्ने बताउनुभयो। गरीबी पहिचान र बसोबासको तथ्याङ्क जस्ता विषयमा विशेष ध्यान दिन तथ्याङ्क विभागको ध्यान आकर्षण गराउनु भएको थियो। बैठकमा तथ्याङ्क विभागका महानिर्देशक नेम्बीलाल श्रेष्ठले हालसम्म भएको कामको बारेमा समितिलाई जानकारी गराउनु भएको थियो। विश्व ब्याङ्कले आगामी आर्थिक वर्षमा नेपालको कुल गृहस्थ उत्पादन 2.7% वृद्धि हुने प्रक्षेपण गरेको छ। विप्रेषण आप्रवाहमा बढ़ोत्तरी हुने अनुमानका आधारमा ब्याङ्कले जीडीपी बढ़ने प्रक्षेपण गरेको हो। दक्षिण एसियाको अर्थतन्त्रबारे ब्याङ्कले आज जारी गरेको अर्धवार्षिक क्षेत्रीय प्रतिवेदन अनुसार आगामी आर्थिक वर्ष बांग्लादेशको कुल गृहस्थ उत्पादन 3.6%, भारतको 10% र पाकिस्तानको 1.3% बढ़ने अनुमान गरिएको छ। कोविड 19 का कारण धेरै व्यवसाय प्रभावित भएका, राजस्व संकलनमा कमी आएको तथा लाखौं बेरोजगार भएको जनाउँदै प्रतिवेदनमा रोजगारीको अवसर अझै प्रभावित हुने, आमदानी घट्ने र असमानता बढ़दै जाने प्रतिवेदनमा उल्लेख छ। रेडियो नेपालले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि राष्ट्रव्यापी आधुनिक संगीत प्रतियोगिता आयोजना गरेको छ। यसै सन्दर्भमा संवाददाता सरिता खनालले तयार पारेको यो रिपोर्ट।
एकलै रेडियो नेपालले यस्तै सुमधुर स्वर भएका नयाँ प्रतिभाहरूको बीचमा प्रत्येक वर्ष आयोजना गर्ने राष्ट्रव्यापी प्रतियोगिताको एउटा झलक थियो यो। यस्तै नयाँ प्रतिभाको खोजी गरेर रेडियो नेपालले गत 2022 सालदेखि आधुनिक संगीत प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको छ। विगतमा कैयौं वर्षसम्म प्रसारण क्षेत्रमा एकल प्रभावमा रहँदा रेडियो नेपालले आफ्नो स्थापना दिवसको अवसर पारेर सञ्चालन गर्ने गीत संगीतमाथिका विभिन्न विधागत प्रतियोगिताले थुप्रै कलाकर्मीहरूको परिचय स्थापित गरिदिएको छ। आधुनिक संगीत, लोक संगीत लगायतका विधामा सिद्धहस्त कहलिएका पुराना कलाकर्मी रेडियो नेपालकै यही मंचका उपज हुन्। वरिष्ठ गीतकार सुभाष चन्द्र ढुङ्गेल प्रतियोगिताबारे आफ्नो अनुभव यसरी सुनाउनुहुन्छ।
रेडियो नेपाल भनेपछि नेपाली साहित्य संगीत कलाको एउटा धरोहर नै हो। रेडियो नेपालमा प्रथम, द्वितीय, तृतीय हुनु अथवा चाहिँ पुरस्कृत हुनु भनेको त्यो कलाकार चाहिँ पछि गएर चाहिँ स्थापित हुन्छ भन्ने अवस्थालाई चाहिँ पार गर्दै आएको हुनाले एउटा यसको चाहिँ गरिमामय चाहिँ महत्व छ। धेरै यस्ता प्रतियोगिता हुन्छन् तर ती प्रतियोगिता भए पनि रेडियो नेपालको प्रतियोगितालाई चाहिँ अहिलेसम्म पनि व्यवस्थित निरन्तरताको हिसाबले चाहिँ मानकको रूपमा चाहिँ मैले लिएको छु।
30 को दशकसँगै रेडियो नेपाल मार्फत नै गायन क्षेत्रमा होमिएर लोकप्रियता हासिल गर्नुभएकी वरिष्ठ गायिका तारा थापा आधुनिक संगीतमा रेडियो नेपालको योगदानबारे आफ्नो अनुभूति यसरी प्रकट गर्नुहुन्छ।
अरू धेरै रेडियोहरू भए तापनि रेडियो नेपालको एउटा यो प्रतियोगिताबाट प्रथम, द्वितीय, तृतीय हुने जति पनि आउनुहुन्छ उहाँहरूको एउटा बेग्लै पहिचान बन्छ, एउटा बेग्लै महत्व छ। मलाई तारा थापा भनेर जन्माएको नि रेडियो नेपालले हो। रेडियो नेपालको 71 वार्षिक उत्सवको सँगसँगै मेरो पनि गायन यात्राको 50 वर्षमा प्रवेश गर्दैछ।
विगतमा नारायण गोपाल, भक्तराज आचार्य, तारा देवी, अरूणा लामा, दीप श्रेष्ठ, बच्चु कैलाश लगायतका अजर अमर कलाकारहरूको श्रृंखलादेखि पछिल्लो युगका रामकृष्ण ढकाल, अञ्जु पन्त जस्ता कलाकारहरू पनि रेडियो नेपालले नै आयोजना गर्ने यस्तै प्रतियोगिताका परिचित नामहरू हुन्। ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको रेडियो नेपालको सांगीतिक यात्रामा अबका नयाँ पुस्ता पनि उत्तिकै आकर्षित छन्। यसपल्टको प्रतियोगितामा सहभागी बन्न विभिन्न ठाउँबाट आएका नयाँ प्रतिभाहरू आफ्नो सहभागिताको सन्दर्भमा यस्तो धारणा सुनाउँछन्।
रेडियो नेपाल चाहिँ पछिसम्म पनि राम्रो हुने भएर मैले चाहिँ यही नै कम्पिटिसनमा भाग लिनलाई आएको।
रत्न कुमार हो, घर चाहिँ रौतहट जिल्ला। रेडियो नेपालमा गीत गाउने कुराहरू हुन्छ अरे, त्यहाँबाट छनौट भइन्छ अरे भन्ने कुरा सुनेको चाहिँ थिएँ। म चाहिँ गीत गाई पनि रहन्छु, आफै कम्पोज पनि गर्छु। अनि अब रेडियो नेपाल भनेको त एउटा सरकारी कुरा हो होइन, यहाँनिर एउटा आफ्नो खुबीहरू, प्रतिभाहरू देखाउनु राम्रो कुरा हो, त्यसरी नै आएको।
नेपाली मौलिक संगीतको श्रीवृद्धि र जगेर्ना गर्ने उद्देश्यले रेडियो नेपालमा प्रत्येक वर्ष आयोजना गरिने यस्ता प्रतियोगिताहरूको लामो श्रृंखला तयार भएको छ। परिवर्तित सन्दर्भले निम्त्याएको नयाँ प्रविधिको वर्तमान युगमा श्रुति मधुर संगीतको खडेरी जस्तै महसुस हुने सन्दर्भलाई यो प्रतियोगिताले केही हदसम्म सम्बोधन गर्न खोजेको अवश्य नै छ। तसर्थ रेडियो नेपालले आफ्नो महत्वपूर्ण योगदानको पाटोलाई थप प्रभावकारी बनाउन आवश्यक देखिन्छ। सहकर्मी विमल गेवालीको सहयोगमा संवाददाता सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
रेडियो नेपालले आफ्नो स्थापनाको 71 वार्षिकोत्सवको अवसरमा आज यो आधुनिक संगीत प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताको शुभारम्भ गर्दै संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले नेपालको कला संस्कृतिको जगेर्ना गर्न रेडियो नेपालले विगतदेखि नै पुर्याउँदै आएको योगदान स्मरणीय रहेको उल्लेख गर्नुभयो। रेडियो नेपालले विभिन्न भाषालाई समेट्दै राष्ट्रिय एकताको श्रीवृद्धिमा समाचार, गीत, संगीत एवं मनोरञ्जनका माध्यमबाट टेवा पुर्याउँदै आएको उल्लेख गर्नुहुँदै सचिव बस्यालले संगीतको सम्वर्धन र प्रवर्धनमा रेडियो नेपालको योगदान अतुलनीय रहेको बताउनुभयो। रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले 2022 सालदेखि यस्ता प्रतियोगिताका माध्यमबाट श्रोताका रूचि र माग अनुसारका गीत संगीत प्रस्तुत गर्दै आएको बताउनुभयो। कार्यकारी निर्देशक केसीले सबै जाति, पेसा, लिंग, धर्म र समुदायलाई समेट्दै विविध खालका संगीतका माध्यमबाट समाज परिवर्तनमा रेडियो नेपालले योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो। प्रतियोगितामा 31 गीत संगीत प्रस्तुत गरिएको थियो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले शिक्षा विकासका लागि अब स्थलगत र अनुसन्धानबाट प्राप्त सुझावलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिक्षा पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री श्रेष्ठले आधारभूत तहमा मातृभाषामा शिक्षा दिलाउन स्थानीय तहले पहल शुरू गर्नुपर्ने भन्नुहुँदै शिक्षा नीति ठिक नभएसम्म मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार प्रष्ट रहेको बताउनुभयो। पूर्व मन्त्री एवं नेकपा एमालेका युवा नेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विस्तारै औचित्य पुष्टि हुँदै जाने बताउनु भएको छ। प्रेस चौतारी पाँच थरले आज फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व मन्त्री बस्नेतले 3 दर्जनभन्दा बढ़ी विधेयकहरू पेश हुने लाइनमा रहे पनि संसदमा पेश हुन नसक्ने अवस्थाले संसदले प्रभावकारी रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न सक्दैन भन्ने पुष्टि भएको बताउनुभयो। महोत्तरीको भंगहा नगरपालिका आठ धरमपुरका सातजना बालिका तथा युवती भारत बिहारको सीतामढ़ीमा फेला परेका छन्। हिजो दिउँसो घाँस काट्न गएका उनीहरू बिहारको सीतामढ़ी स्थित रेलवे स्टेशनमा फेला परेको भंगहाका नगर प्रमुख संजीव शाहले जानकारी दिनुभयो। फेला पर्नेमा एघार वर्षकी बालिकादेखि बीस वर्ष उमेर समूहका युवती छन्। नेपालका अधिकांश जिल्लामा लागिरहेको डढेलोका कारण विगत केही दिनदेखि देशका विभिन्न भागमा देखिएको तुवालो तत्काल नहट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल त्यस्तो कुनै मौसमी प्रणाली विकास हुने अवस्था नदेखिएकोले अबको दुई तीन दिन तुवालो कायमै रहने मौसमविद समीर श्रेष्ठले जानकारी दिनुभयो। रूकुम पश्चिमको चौरजहारी र झाजरकोटलाई जोड्ने गरी भेरी नदीमा निर्माणाधीन अवस्थामा रहेको मोटरेबल पुलको काम अलपत्र परेको छ। निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम शुरू भएको सात वर्ष बितिसक्दा समेत पुल निर्माण नहुँदा स्थानीय मारमा परेका छन्। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्का।
रुकुम पश्चिम चौरजहारी र जाजरकोटलाई जोड्ने गरी भेरी नदीमा निर्माण थालिएको मोटरेबल पुलको काम अझै सम्पन्न हुन सकेको छैन। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मध्यपहाडी लोकमार्गलाई जोड्ने उक्त पुल निर्माणमा ढिलाइ हुँदा सीधा यातायातमा समेत समस्या भएको छ। निर्माण कार्य थालिएको सात वर्ष बितिसक्दा पनि पुल निर्माणको 15% पनि काम नसकेको भन्दै स्थानीयले छिटोभन्दा छिटो पुल निर्माण सम्पन्न गर्नुपर्ने बताउँदै आएका छन्। स्थानीय दिल्ली खत्री।
ठेकेदार कम्पनीले लापरवाही काम नगर्ने र लामो समयसम्म पनि बनाउन लागेर बेवत्ता भएकोले पुल बन्न सकेको छैन, यसमा सरकारवालाहरूले ध्यान दिनु पर्ला।
लोकमार्गको रुकुम पश्चिम खण्डमा पर्ने अधिकांश सड़क कालोपत्रे भइसकेको छ, तर पुल निर्माण भने वर्षौंदेखि अलपत्र छ, जसका कारण रुकुम र जाजरकोटको लोकमार्ग भाग सिधा यातायातमा जोडिन सकेको छैन। चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले पुल निर्माणको आयोजना संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने भएकोले स्थानीय सरकारले केही गर्न नसकिने बताउनुभयो।
नगरपालिकामा यसको अनुगमनमा पर्छ, निर्देशन गर्नेमा पर्छ, बजेटको व्यवस्था गर्ने खालको स्थिति छ। त्यसैले स्थानीय वासीका लागि पहिलो सरकारको विषय चौरजहारी वासी भएको, तर फेरि यसको कार्यान्वयनकर्ता र सम्झौता गर्ने खालको टिम भनेको अनि संघीय सरकारसँग जोडिएको हुनाले खास यसमा समस्या देखा परिरहेको छ।
निर्माणको जिम्मा लिएको कम्पनीले गलत इस्टिमेटका कारण पुल निर्माणमा ढिलाइ भएको दावी गर्दै पटक पटक म्याद थप गर्दै आएको छ। म्याद मात्र थप्ने तर काम शुरू नहुँदा पुल निर्माणको काम सम्पन्न हुन अझै ढिलाइ हुने देखिन्छ। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 MHz साथसाथै ब्यान्ड 20 800 MHz र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचारमा केही अन्तर्राष्ट्रिय प्रसंग। अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देशमा जारी अस्थिर अवस्था अन्त्यका लागि चुनावी वातावरण बन्छ भने आफू पद छाड्न तयार रहेको बताउनु भएको छ। ताजिकिस्तानमा सम्पन्न क्षेत्रीय भेलालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति घानीले अमेरिकाको पहलमा जारी शान्ति प्रक्रिया अन्तर्गत बन्ने संक्रमणकालीन सरकारलाई आफूले पूर्ण समर्थन गर्ने भन्दै आवश्यक परे आफू पदबाट हट्नेसम्मको घोषणा गर्नुभयो। अफगानिस्तानमा विगत 20 वर्षदेखि कायम विद्रोही गतिविधि अन्त्यका लागि पछिल्लो समय अमेरिका सहितका राष्ट्रहरूले पहल गरिरहेको अवस्थामा ताजिकिस्तानमा क्षेत्रीय भेला सम्पन्न भएको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एदनोम ग्रेबियर्सले चीनको वुहान प्रयोगशालाबाट कोरोना भाइरस संक्रमण फैलिएको भन्ने दावी पुष्टि गर्न थप अनुसन्धान आवश्यक पर्ने बताउनु भएको छ। प्रयोगशालाबाट कोरोना भाइरसको चुहाउट हुने सम्भावना अत्यन्तै न्यून रहे पनि थप अनुसन्धान भने आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभयो। अमेरिका लगायत अरू राष्ट्रहरूले चीनले सो सम्बन्धी सूचना WHOलाई नदिएको भनी आलोचना गरिरहेका छन्। चीनले यस्तो आरोपको खण्डन गर्दै आएको छ। र अमेरिकाको विदेश मन्त्रालयले जारी गरेको वार्षिक प्रतिवेदनमा चीनको सिन्जियाङ प्रान्तको मुस्लिम बाहुल्य इलाकामा आम विनाश सहितका मानवता विरोधी कार्य भएको विवरण सार्वजनिक गरेपछि चीनले कड़ा शब्दमा आपत्ति जनाएको छ। अमेरिकाले सिन्जियाङका उइगुर मुसलमानमाथि चरम दमन भएको भन्ने जस्ता विवरण सार्वजनिक गरेपछि चीनले अमेरिका सहितका पश्चिमा राष्ट्र चीनलाई बदनाम गर्ने सुनियोजित अभियानमा रहेको भन्दै त्यस्ता नचाहिँदा विवरणमा कुनै सत्यता नभएको प्रष्ट गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा समसामयिक विषयमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण, आगामी आर्थिक वर्षमा नेपालको कुल गृहस्थ उत्पादन 2.7% वृद्धि हुने विश्व ब्याङ्कको प्रक्षेपण र राजनीतिक अस्थिरता अन्त्यका लागि चुनावी वातावरण बनाउने हो भने आफू राष्ट्रपतिको पद छाड्न तयार रहेको अफगानिस्तानका राष्ट्रपति अशरफ घानीको भनाई। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।